यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूले आज शपथ लिनुहुँदै प्रधानमन्त्री सुशीला कार्कीद्वारा भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 प्रतिवेदन सहित तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय। गैरातीदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टी तेलमा प्रति लिटर 15 रूपियाँले मूल्य वृद्धि। आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै र इरानमा जारी द्वन्द्व अन्त्य गर्न अमेरिकाद्वारा 15 बुधे युद्ध विराम प्रस्ताव।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न 2 बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनु हुने कार्यक्रम तय भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबार स्थित नवनिर्मित बहुद्देश्य हलमा हुनेछ। संघीय संसद सचिवालयका अनुसार 47 जनाले नेपाली बाहेक भाषामा शपथ लिने तयारी रहेको छ। त्यसमध्ये 17 जनाले मैथिली भाषामा शपथ लिने तयारी छ। नेपालको संविधानको धारा 99 र 91 उपधारा 5 तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 75 बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ। संघीय संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्विर 2 प्रति सहित तोकिएको समयभन्दा 2 घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ। सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो। बहुद्देशीय हलमा आवश्यक सीट, रोस्टम, सभामुखासन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगायतको व्यवस्थापन गरिएको छ। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 182, नेपाली कांग्रेसले 38, नेकपा एमाले 25, नेपाली कम्युनिष्ट पार्टीले 17, श्रम संस्कृति पार्टीले 7 र राष्ट्रिय प्रजातन्त्र पार्टीले 5 सीट प्राप्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन मार्फत जनताले प्रकट गरेको मतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनु भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले हिजो आयोजना गरेको जलपान कार्यक्रममा राष्ट्रपति पौडेलले सामाजिक न्याय र सुशासन कायम गर्दै मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबैमा आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले निर्वाचनमा मतदाताले व्यक्त गरेको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको बताउनुभयो।
लोकतन्त्रले प्रदान गरेको आफ्ना प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गरी महान उत्सवमा नेपाली नागरिकले देखाउनु भएको उत्साहपूर्ण सहभागिताले हाम्रो लोकतान्त्रिक प्रणाली प्रतिको अटुट विश्वासलाई पुनः पुष्टि गरेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याएको छ। मतदाताले मतदान केन्द्रसम्म पुगेर व्यक्त गर्नुभएको मतादेशले मुलुकको भविष्यलाई दिशा निर्देश गरेको छ। निर्वाचन मार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठूलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ।
राष्ट्रपति पौडेलले निर्वाचन आयोगले मतदाताको सहभागिता बढ़ाउने पारदर्शिता आचार संहिताको कार्यान्वयन र हरित निर्वाचनको अवधारणा कार्यान्वयन गर्ने लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नु नपर्ने गरी शान्तिपूर्ण रूपमा निर्वाचन सफल भएको मानक स्थापित भएको बताउनुभयो। कानूनी र राजनैतिक शून्यता सुरक्षा संवेदनशीलता रहेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री कार्कीले चुनौतीपूर्ण अवस्थामा पनि आयोगको अठोट र सरकारको सहयोगले निर्वाचन सम्पन्न भएको जानकारी गराउनुभयो। प्रधानमन्त्री कार्कीले यसपटक लोकतान्त्रिक मूल्य मान्यता सुदृढ बनाउन जनताले स्पष्ट जनादेश दिएको बताउनुभयो।
यस निर्वाचन मार्फत आम मतदाताले स्थिर सरकार सुशासन र समृद्धिको पक्षमा प्रष्ट जनादेश दिनुभएको छ। वर्तमान सरकार गठन हुँदा पाएको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउनु थियो, तर हामीले यो जिम्मेवारी लिँदा देशको सुरक्षा अवस्था संवेदनशील थियो, सुरक्षाकर्मीका हतियार खोसिएका थिए, राजनैतिक दलहरू बीच सम्वादहीनता थियो, समग्रमा एक प्रकारको कानूनी र राजनीतिक शून्यता थियो। यी सबै परिदृश्यका बीच 6 महिनाभित्र निर्वाचन सम्पन्न गरेर देशलाई संविधान र लोकतन्त्रको मार्गमा ल्याई छाड्ने प्रतिबद्धताका साथ हामीले यो जिम्मेवारी लिएका थियौं, जुन सहज कार्य थिएन। तर सरकारले आफ्नो सम्पूर्ण शक्ति स्रोत र प्रतिबद्धता यस कार्यमा समर्पित गर्यो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै स्वच्छ निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गरेको बताउनुभयो।
निर्वाचनमा उपलब्ध भएसम्म स्थानीय स्रोत साधनलाई अधिकतम उपयोगमा ल्याइएको थियो भने कागजको प्रयोगलाई न्यूनीकरण गरिएको थियो। साथै विगतका निर्वाचनमा प्रयोग भई मौजात रहेका निर्वाचन सामग्रीको यस निर्वाचनमा पुनः प्रयोग गरिएको थियो। यो निर्वाचन नियमित निर्वाचन नभएर विशेष परिस्थितिमा भएको निर्वाचन थियो। यस परिस्थितिमा आयोगको सक्रियता र सहजीकरण तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, संचार जगत लगायत सबै सरकारवाला निकायको साथ सहयोग र सहकार्यमा निर्वाचन सम्पन्न भएको हो। विगतका निर्वाचनमा आचार संहिता, उम्मेद्वारको योग्यता, निर्वाचन सुरक्षा तथा कर्मचारीको आचरणजन्य विषयका कारण देखाई विवाद देखिने गरेकोमा यस निर्वाचनमा त्यस्ता प्रकारका विवादहरू एकदमै न्यून रहे। निर्वाचन गदरका लागि एउटा पनि उजुरी परेन। यस निर्वाचनमा विभिन्न 8 देशका निर्वाचन व्यवस्थापन निकायका 24 जना प्रमुख प्रतिनिधिहरू, 22 वटा कूटनीति निकायका 164 जना प्रतिनिधि तथा 3 वटा अन्तर्राष्ट्रिय संस्थाबाट 39 जना पर्यवेक्षकहरूले निर्वाचनको पर्यवेक्षण गरी निर्वाचन शान्तिपूर्ण भएको, मतदाताको सहभागिता उत्साहजनक रहेको अनि शान्तिपूर्ण निर्वाचन भनी यस निर्वाचनलाई मूल्याङ्कन गरी प्रशंसा सहितका प्रतिवेदनहरू प्राप्त भएका छन्।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन मार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्ने र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पुर्याउने प्रमुख दायित्व आयोगले पूरा गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले गत भदौ 23 र 24 गतेको नयाँ पुस्ताको युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081-82 प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह रावतले प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले न्याय प्रशासनलाई छिटो छरितो पहुँचयोग्य र जनउत्तरदायी बनाई न्यायपालिकाप्रतिको जनआस्था र विश्वास दरिलो बनाउन सके न्यायपालिकाको मूल्य मान्यता सधैँ जीवन्त रहने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले 3 वटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, 2082 प्रतिवेदन, नेपाल बाल संगठन र बाल मन्दिर सम्बन्धी उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र 2082 सार्वजनिक गर्ने निर्णय गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। नेपाली कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। हिजो केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार कार्यतालिका सार्वजनिक गरिएको हो। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यही चैत्र मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अध्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम ओडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि 165 क्षेत्रमा प्रतिनिधि खटाइनेछ। संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जियो कोरले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ। विशेष दूत गोरले हिजो टेलिफोन गरी निर्वाचनमा प्राप्त जीतका लागि रासोपालाई बधाई दिनुभएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। मध्य पूर्व क्षेत्रमा भएको युद्धको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। अमेरिका युरोप लगायतका देशहरूमा नेपाल आउने पर्यटकहरूको धेरैजसो ट्रान्जिट स्थान दुवै कतार रहेको र ती स्थान युद्धका कारण प्रभावित हुँदा पर्यटकीय सीजन भए पनि पर्यटकहरूको संख्यामा कमी आएको पोखराका पर्यटन व्यवसायीहरू बताउँछन्। पोखराबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
मध्य पूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। अमेरिका इजरायल र इरान बीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरकारवालाहरूले बताएका छन्। खास गरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुवै कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरूको भनाइ छ। पोखरा आउने पर्यटकहरूले धमाधम होटल ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई बताउनुहुन्छ।
नेपाल आउने कतार दुबई त्यो ट्रान्जिटलाई नै बढी युज गर्ने र युरोपबाट पनि अहिले नेपालमा आउने भनेकै एडभेन्चर टुरिज्म र ट्रेकिङ एक्सपेडिसनको लागि र हाम्रो मनोरम दृश्य मनाउनेहरू विशेष गरी युरोपबाट आउनेहरू त्यही रूट हुँदै आउने गर्छ र नेपालीहरू पनि अत्याधिक मात्रामा यो बेलामा नेपालमा विभिन्न ठाउँमा जानुपर्छ भन्ने मान्छेहरूको सबै 28 घण्टा 24 घण्टा फ्लाइटमा उडेर जहाँबाट उड्नु भएको छ वहीँ फर्किनु भएको छ।
युद्धको कारण ग्यास र इन्धन अभावले पोखरामा व्यवसायहरू पनि समस्यामा पर्न थालेका छन्। होटल एसोसिएसन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरू नआएको बताउनुभयो।
अन्नपूर्ण पदयात्रामा जाने मार्च अप्रेल मे भनेको दोस्रो सिजनको रूपमा हामी लिन्छौँ, तर अहिलेको मध्य पूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा युरोपियन पर्यटक र अमेरिकन पर्यटकहरू पदयात्राको लागि आउनुहुन्छ र त्यो द्वन्द्वको कारणले गर्दा अमेरिकन पर्यटकहरू एकदमै न्यून।
पोखरामा पर्यटन क्षेत्रमा मात्रै 600 अर्बको लगानी रहेको छ। अमेरिका र इरान बीच युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङ रद्द भइरहेको पर्यटन व्यवसाय नेत्र पौडेल बताउनुहुन्छ।
एसियामा लडाई भइरहेछ, इरान अमेरिका र इजरायलसँगको लडाईले गर्दा जहाजहरू क्यान्सल भएको अवस्था छ। त्यो अवस्थामा हाम्रा होटलका ट्राभलका ट्रेकिङका सबै बुकिङहरू रद्द हुने क्रम बढेको देखिन्छ।
पोखरामा दैनिक 40,000 पर्यटक राख्न सक्ने क्षमताका होटलहरू रहेका छन्। कोरोना भाइरसको महामारी पछि बिस्तारै लयमा फर्कन्दै गएको नेपालको पर्यटन व्यवसाय मध्य पूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ। गौरव त्रिपाठी नेपाल।
सुर्खेतकी 16 वर्षीय इनेसा विकको बलात्कार र हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ। इनेसाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन हिजो सरकारी वकिल कार्यालयमा बुझाइएको सुर्खेतका प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले जानकारी दिनुभयो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पछिल्लो पटक मूल्य वृद्धि गरेको 11 दिन नबित्दै निगमले गएरातीदेखि लागू हुने गरी डिजेल मटीतेल र पेट्रोलको मूल्यमा प्रति लिटर 15 रूपियाँ वृद्धि गरेको छ। यसअघि निगमले यही चैत्र 1 गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो। निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा प्रति लिटर 184.50 रूपियाँ, दोस्रो वर्गमा 186 रूपियाँ र तेस्रो वर्गमा 187 रूपियाँ तथा डिजेल र मटीतेलको मूल्य पहिलो वर्गमा प्रति लिटर 164.50 रूपियाँ, दोस्रो वर्गमा 166 रूपियाँ र तेस्रो वर्गमा 167 रूपियाँ तोकेको छ। मूल्य समायोजनसँगै काठमाण्डुमा पेट्रोलको मूल्य प्रति लिटर 187 रूपियाँ पर्ने भएको छ। आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ। यस अवसरमा राजधानी र अन्यत्रका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा शक्ति स्वरूपा भगवतीको दर्शनार्थ बिहानैदेखि भक्तजनहरूको घुइचो लागेको छ। आज भगवतीका मन्दिरहरूमा पूजापाठको साथ पशु बलि पनि चढ़ाइन्छ। वर्षको दुई पटक चैत्र र आश्विनमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ। शक्ति स्वरूपा भगवतीको आराधना गर्नाले जस्तो सुकै संकटबाट पनि पार पाउन सकिन्छ भन्ने कुरा सप्तशती चण्डी, देवी भागवत, कालिका पुराण आदिमा उल्लेख गरिएको छ। नेपाल परापूर्व कालदेखि नै शक्तिको आराधक राष्ट्र भएकाले पनि हाम्रो समाजमा यस पर्वले विशेष महत्व राखेको स्पष्ट छ। आम नागरिकमा सचेतनाको अभाव तथा लापरवाहीले गर्दा गर्मीयाममा वन डढेलोका घटना बढ़ी हुने गरेका छन्। वन डढेलोले वन्यजन्तु, जड़ीबुटी, पानीका स्रोत तथा मानव बस्तीमा ठूलो जनधनको क्षति समेत हुने गरेको छ। हरेक वर्ष पाल्पाका पनि धेरै स्थानमा डढेलोका कारण ठूलो आर्थिक तथा मानवीय क्षति हुने गरेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
गर्मीयाम शुरू भएसँगै पाल्पामा वन डढेलोका घटना शुरू हुन थालेका छन्। केही दिन अगाडि मात्रै रैनादेवी छहराको भुवन पोखरी डाँडा गाउँको जंगलमा डढेलो लाग्यो। गाउँपालिकाको दमकलको सहयोगले आगो नियन्त्रण हुँदा बस्ती जोगियो। वन आफ्नो सम्पत्ति भएकाले संरक्षणमा जोड़ दिनुपर्ने बताउनुहुन्छ सत्यवतीकी कविता खनाल।
वन डढेलोले खानी पानीका मूल पुल्ने सुके, वन सम्पत्ति हो, त्यसलाई संरक्षण गरियो भने देशमा विकास निकास त्यहीबाट बन्छ।
डढेलो नियन्त्रण गर्नका लागि स्थानीय सरकार, सुरक्षा निकाय, वन उपभोक्ता समिति तथा वन कार्यालयले योजना सहित काम गर्नुपर्ने हुन्छ। मानिसकै लापरवाहीले डढेलो लाग्ने गरेको बताउनुहुन्छ अर्का स्थानीय टीकाराम पोखरेल।
धेरै लापरवाही भएको छ, जति डढेलो लाग्छ मान्छेबाट लागेको छ, सम्बन्धित राज्यका अङ्गहरू लाग्न पर्छ।
गत वर्ष जिल्लामा राष्ट्रिय र सामुदायिक वन गरी 57 वन डढेलोको घटना हुँदा 1152 हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको थियो, जसमा 2 दर्जन बढी घर पालुवा जनावर मर्दा 2 घर गोठ पूर्ण क्षति भयो थियो। एकजनाको डढेलो नियन्त्रण गर्ने क्रममा मृत्यु समेत भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ। डढेलो नियन्त्रण गर्न प्रचार प्रसारसँगै प्रविधिको प्रयोग गरिएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो।
सचेतनाको लागि प्रचार प्रसार गरिरहेका छौं भने प्रविधिको पनि प्रयोग गरिरहेका छौं। आग लागि क्षेत्र कुन अवस्थामा छ त्यसको आकलन गर्नको लागि हामीले ड्रोनको समेत प्रयोग गर्छौं। यो वर्ष हामीले त्यो ड्रोन खरिदको प्रक्रिया पनि भइसकेको छ।
डढेलो नियन्त्रण गर्न जिल्लामा पर्याप्त स्रोत साधनको अभाव छ। रामपुर नगरपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिका गरी जिल्लामा 4 दमकलले जिल्लाभित्र मात्र नभई छिमेकी जिल्लामा समेत सेवा दिनु परेको छ भने कतिपय स्थानमा दमकल पुग्ने सड़क समेत नहुँदा रूखका हाँगा बिगाले डढेलो नियन्त्रण गर्नुपर्ने बाध्यता छ। डढेलो लगाउनेलाई कार्यवाही हुने र डढेलो नियन्त्रणका लागि तयारी अवस्थामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो।
किटानी गरेर आगो लगाउने कोही मान्छे छ भने कानूनको दायरामा ल्याएर जेल सजाय गर्ने कानूनी व्यवस्था जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र नेपाली सेना पनि वन डढेलो नियन्त्रणको लागि तयारी अवस्थामा रहिरहनु भयो।
वन डढेलो मानवीय लापरवाहीले हुने भएकाले सम्बन्धित निकायले सचेतना र यसबाट हुने क्षतिका विषयमा नागरिकलाई बुझाउन जरूरी छ भने नागरिक स्वयं सचेत भएर आगलागीका घटना हुनै नदिन आवश्यक छ।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत सड़क सुधारसँगै कालोपत्रे कार्य तीव्र गतिमा अघि बढ़ेको छ। गत वर्ष पहिलो पटक कालोपत्रका लागि 3 अर्ब रूपियाँ भन्दा बढ़ीको ठेक्का भएपछि निर्माण कार्यले गति लिएको हो। स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी अवैध धन्दा सञ्चालन गर्ने 20 विदेशी महिला पक्राउ परेका छन्। काठमाण्डु महानगरपालिका 26 ठमेल स्थित सार्वजनिक सड़कबाट प्रहरीले ती महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै महिला युगाण्डाका रहेका छन्। प्रहरीले हिजो उनीहरूलाई सार्वजनिक गरेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि 3 फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्राली इमाडोललाई 50,000, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्य विनायक बालकोटलाई 10,000 जरिवाना गरेको छ। स्थलगत अनुगमनको क्रममा कानून विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको हो। थप कुल 15 फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग जारी द्वन्द अन्त्य गर्ने उद्देश्यले 15 बुधे युद्ध विराम प्रस्ताव अघि सारेको छ। प्रस्ताव हालसम्म सार्वजनिक नगरिए पनि इरानले युद्ध विराम प्रस्ताव प्राप्त गरेको पाकिस्तानले जनाएको छ। अमेरिका र इरान बीचको वार्ताका लागि पाकिस्तानले मध्यस्थताको भूमिका निर्वाह गरेको छ। इजरायलका एक मन्त्रीले युद्ध विराम प्रस्ताव राम्रो भए पनि इरानले भने अस्वीकार गर्न सक्ने दावी गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच मध्यपूर्वको अवस्था र स्ट्रेट अफ हर्मुजलाई खुल्ला राख्ने विषयमा टेलिफोन वार्ता भएको छ। दुई नेता बीचको कुराकानीपछि सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले मध्यपूर्वको अवस्थाबारे आफू र अमेरिकी राष्ट्रपति ट्रम्प बीच उपयोगी विचारहरूको आदान प्रदान भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीले स्ट्रेट अफ हर्मुज खुल्ला, सुरक्षित र पहुँचयोग्य रहेको सुनिश्चित गर्नु सम्पूर्ण विश्वको लागि आवश्यक रहेको बताउनुभयो। इरानसँग युद्ध जारी रहँदा अमेरिकाले मध्यपूर्वमा 1,000 सेना पठाउने तयारी गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरान नजिक मध्यपूर्वी क्षेत्रमा तैनात गर्ने गरी ठूलो संख्यामा एयरबोर्न सैनिक पठाउने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चितौन जिल्लामा कोरोना महामारीका कारण बन्द भएका विभिन्न उद्योगहरू अझै पनि सञ्चालनमा आउन सकेका छैनन्। कोविडका कारण बन्द भएका 16 इटा उद्योगहरू मध्ये 2 मात्र हाल सञ्चालनमा आएका छन्। चितौन इटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले कोविड पछि बन्द भएका 2 उद्योग मात्र पुनः सञ्चालनमा आएको जानकारी दिनुभयो। चितौन जिल्लामा विक्रम सम्वत 2040 व्यावसायिक इटा उत्पादन शुरू भएको थियो। अध्यक्ष सापकोटाका अनुसार पूर्वबाट त्यहाँ आउने इटाको अस्वस्थ प्रतिस्पर्धा, माटो, कोइला र शक्तिको अभाव लगायतका कारण उद्योगहरू बन्द भएका हुन्। अहिले चितौनमा पूर्वबाट आउने इटाको भरमा भौतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको 60 वार्षिक साधारण सभा तथा निर्वाचनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरू बीच चुनावी सरगर्मी बढ़दै गएको छ। महासंघको कार्यकारिणी समितिको 15 बैठकले गरेको निर्णय अनुसार यही चैत 29 महासंघको साधारण सभा र त्यस लगतै चैत 30 निर्वाचन हुने कार्यक्रम तय गरिएको छ। महासंघका अनुसार साधारण सभा ललित को ग्वारको स्थित होटल रोयल टुलिपमा प्रारम्भ भई काठमाडौँको कमलाज स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुनेछ। नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने र अन्य पदहरूमा निर्वाचन हुने व्यवस्था रहेको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि 2 छुट्टा छुट्टै प्यानलको घोषणा गरी उद्योगी व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा अघि बढ़ेका छन्। निजी क्षेत्रको नेतृत्व चयनलाई मुलुकको नीतिगत मार्ग निर्देशन र आर्थिक एजेण्डा तय गर्ने महत्वपूर्ण फोरमको रूपमा हेर्ने गरिन्छ। हाल मुलुकमा आर्थिक सुस्थता, लगानी संकुचन, नीतिगत अनिश्चितताबाट गुजिरहेको अवस्थामा महासंघको नयाँ नेतृत्वले कस्तो रणनीति अवलम्बन गर्न सक्छ र कस्तो नेतृत्व आउँछ भन्ने चासोको विषय बनेको छ। देशको प्रमुख भन्सार नाका बीरगंजबाट चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा 1,23,67 मूल्य बराबरको इन्धन नेपालमा भित्रिएको छ। विगत केही समय यता मध्यपूर्वी देशमा उत्पन्न तनावको कारण इन्धन आयात प्रभावित भए पनि गत वर्षको तुलनामा 1,41 बढ़ीको इन्धन आयात भएको बीरगंज भन्सारका ले जनाएको छ। गत आर्थिक वर्षमा बीरगंज नाकाबाट 1,22,26 मूल्य बराबरको विभिन्न इन्धन नेपालमा भित्रिएको थियो। नेपाली बजारमा मंगलबारसम्म घटेको सुनको भाव बुधबार भने उच्च रकमले बढ़ेको छ। बुधबार एकै दिन सुनको भाव तोलामा 14,600 रूपियाँले वृद्धि भएको छ। बुधबारका लागि सुनको भाव प्रति तोला 2,88,500 रूपियाँ निर्धारण भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्ला 5 कारोबार दिन लगातार बढ़ेको नेपाली शेयर बजार बुधबार भने घटेको छ। बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा बुधबार 24.45 अंकले घटेको छ। परिसूचक घटेसँगै नेप्से 2,935 अंकमा कायम भएको छ। मंगलबार 14,83 कारोबार भएको बजारमा बुधबार 15,09 बराबरको कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
कर्णाली प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित निकालेको छ। कम एकफलको प्रतिस्पर्धामा कर्णालीले कोशी प्रदेशलाई 16 रनले हरायो। जितको लागि 152 रनको सहज लक्ष्य पाएको कोशी 44.4 ओभरमा अल आउट हुँदै 135 रनमा रोकिँदा हार बिहोर्न बाध्य भयो। त्यसअघि जनकपुरको राम जानकी बहुद्देश्य स्टेडियममा पहिले ब्याटिङ गरेको कर्णालीले मात्र 39.1 ओभरमा सबै विकेट गुमाएर 151 रन बनायो। अर्को खेलमा मध्य प्रदेशले पनि पहिलो जित निकालेको छ। खेलमा मध्यले सुदूरपश्चिम प्रदेशलाई 5 विकेटले हरायो। जितको लागि लागि 161 रनको सामान्य चुनौती मधेसले 38.4 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। वीरगंजको नारायणी क्रिकेट मैदानमा मधेसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूर पश्चिमले 43.2 ओभरमा संघर्ष गर्दै 160 रन मात्र बनाए। फिफा सिरिज 2026 लागि 32 सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले थाइल्याण्डमा आयोजना हुने सिरिजको तयारीका लागि बुधबार टोलीको नाम सार्वजनिक गरेको हो। फिफा सिरिज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता हो जसले विभिन्न राष्ट्रका टोलीलाई प्रतिस्पर्धात्मक अभ्यासको अवसर प्रदान गर्छ। सिरिजमा नेपाल आयोजक थाइल्याण्ड सहित न्यू क्यालेडोनिया, डीआर कंगो छन्। थाइल्याण्ड र न्यू क्यालेडोनिया तथा नेपाल र डीआर कंगोले खेल्नेछन्। दुई खेलको विजेताले फाइनल खेल्नेछन्। पराजित टीमले तेस्रो स्थानको लागि खेल्ने तालिका रहेको छ। नेपालले कंगोसँग 12 अप्रिलमा खेल्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह हेरी आईसीसी T20I अलराउण्डर वरियतामा चौथो स्थानमै यथावत रहेका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दिपेन्द्र लगातार पाँचौं साता पनि चौथोमै रहेका छन्। आईसीसी T20 विश्वकपको सोमो चरणमा गरेको प्रदर्शनपछि दिपेन्द्रको वरियता सुधार भएर छैठौंबाट चौथोमा उक्लिएका थिए। दिपेन्द्रले T20 विश्वकपमा नेपालका लागि सर्वाधिक 169 रन बनाएका थिए भने बलिङमा 2 विकेट लिएका थिए। अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा यथावत छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भागमा साधारणतया बादल लाग्नेछ, पहाड़ी भागमा आंशिक बादल लाग्नेछ भने तराई भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी पहाड़ी र हिमाली भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11.2 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 6:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूले आज शपथ लिनुहुँदै प्रधानमन्त्री सुशीला कार्कीद्वारा भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ आयोग 2082 प्रतिवेदन सहित तीनवटा महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर 15 रूपियाँले मूल्य वृद्धि। आज चैत्राष्टमी अर्थात चैते दशैं पर्व देशभर दुर्गा भवानीको पूजा आराधना गरी मनाइदै र इरानमा जारी द्वन्द्व अन्त्य गर्न अमेरिकाद्वारा 15 बुधे युद्ध विराम प्रस्ताव। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।